पोलिसी डायलगको साथमा।
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड, समृद्ध नेपालको लागि। नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, किनकि यसमा सबै छ।
www.nepalwatch.com।
नमस्कार, पोलिसी डायलग 2022 यहाँलाई स्वागत छ। म गोविन्द राज पोखरेल, नेपाल वाच मल्टिमिडिया प्रालीको प्रस्तुति पोलिसी डायलग 2022 समुन्नतिको लागि नीति निर्माणको सञ्चार पैरवी अभियान हो र यही अभियान अन्तर्गत आज हामी 18 श्रृङ्खलामा छौँ र आज हामीले आगामी मङ्सिर 4 गते हुन गइरहेको प्रदेश र सङ्घको निर्वाचनमा कस्ता जनप्रतिनिधि छान्नुपर्छ, हामीलाई कस्तो सांसद चाहिन्छ भन्ने कुरामा छलफल गर्नेछौँ। त्यो छलफलको लागि आज मैले 2 व्यक्तिलाई आमन्त्रण गरेको छु। हामीसँग हुनुहुन्छ पूर्व सचिव तथा नीति विश्लेषक गोपीनाथ मैनाली।
हजुर, नमस्कार।
त्यस्तै हामीसँग हुनुहुन्छ उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठज्यू, यहाँहरूलाई स्वागत छ। र म छलफलतिर जान्छु, म गोपीनाथ मैनालीसँग आउँछु। हामीलाई संसदमा आउने हरेक सांसदले विधेयक ल्याएर नियम कानुन बनाइदिएर माहौल देशमा एक प्रकारको समुन्नतिको माहौल बनाउने हो, त्यसको लागि आधार कस्तो किसिमका सांसद हामीले चाहिँ निर्वाचित गर्नुपर्ने हुन्छ?
धन्यवाद डाक्टर साहब। मैले चाहिँ यसमा दुईटा कुरा पहिला राख्न चाहन्छु। एउटा कुरा चाहिँ संसदको काम के आम आफूले जुन निर्वाचकबाट ऊ जितेर आएको हुन्छ उसको सामाजिक वास्तविकता, उसको चाहिँ हैसियतहरू, उसको अपेक्षाहरू टिप्न सक्ने सांसद, पहिलो कुराहरू चाहिँ त्यस्तो सांसद चाहियो। र अब संसदले के काम गर्छ त, संसदमा गइसकेपछि उसले चाहिँ प्रतिनिधित्व गर्ने हो, कसको त त्यही भावनाको प्रतिनिधित्व गर्ने हो। एउटा त्यो र अर्को राष्ट्रिय भावना, दुईवटा कुरा, एउटा आफ्नो चुनाव क्षेत्र केन्द्रित भावनाको कुराहरू पनि उसले बोकेर जानुपर्छ थिए, र अर्को चाहिँ राष्ट्रिय भावनाहरू, जुन साझा भावनाहरू संविधानले व्यक्त गरेका कुराहरू छन्, ती कुराहरू बोक्न सक्नुपर्छ। हामीले अहिले मङ्सिर 4 गते हुने निर्वाचनमा हामीले त्यस्तो व्यक्ति, त्यस्तो क्षमता भएको व्यक्तिलाई हामीले छान्न सक्नुपर्छ जसले हाम्रो 5 वर्षको लागि हाम्रा अपेक्षा, हाम्रा आशाहरू निर्माण गर्न सकुन्, अपेक्षाहरू निर्माण गर्न सकुन्, र त्यो आशा र अपेक्षा उनीहरूले चाहिँ नीति र कानुनमा रिफ्लेक्सन गराउने हो।
किनभने त्यो अङ्ग्रेजीमै ल मेकरै भन्छ तिनीहरूको लागि,
उहाँहरू ल मेकरै हो,
विधायिका
हो। हामीले सार्वभौम शक्ति उहाँलाई समर्पण गर्छौँ। 5 वर्षको लागि हामी सबै नेपालीहरूले चाहिँ 275 व्यक्तिलाई चाहिँ सङ्घीय संसदको कुरा गर्दाखेरि चाहिँ हामीले सार्वभौम शक्ति भोट मार्फत उहाँहरूलाई चाहिँ समर्पण गर्छौँ। त्यति मात्रै होइन, हामी माथि शासन गर्नुहोस् भनेर सामर्थ्यको लागि ट्याक्स पनि दिन्छौँ। भोट र ट्याक्स दिइसकेपछि हामीले उहाँबाट के खोज्छौँ त, एकाउन्टेबिलिटी खोज्छौँ, उहाँबाट सुशासन खोज्छौँ, उहाँहरूबाट राम्रो नीति बनाइदिए हुन्थ्यो, राम्रो कानुन बनाइदिए हुन्थ्यो, राम्रो कार्यक्रम लिएर आइदिए हुन्थ्यो। र अहिलेको भाषामा भन्दाखेरि हामीले चाहिँ समृद्धि भन्छौँ। समृद्धिलाई हामीले 3 कुराहरूबाट हेरौँ। एउटा कुरा भनेको चाहिँ हामीले चाहिँ वेल्थ जिडिपी बढाउने, वेल्थ हेल्थ, हामीलाई चाहिँ सामाजिक सेवाहरू प्राप्त गर्न सक्ने, ह्याप्पिनेस, यदि 3 कुराहरूलाई चाहिँ प्रतिनिधित्व गर्न सक्ने सांसद अहिले आम नेपालीको अपेक्षाको विषयवस्तु हो भन्ने मलाई लाग्छ।
दिनेशजीसँग आउँछु। अब लगभग 20 वर्षभन्दा बढी भयो औद्योगिक क्षेत्र त्राही चराही छ, एक प्रकारले अङ्ग्रेजीमा भन्यो भने डि इन्डस्ट्रियलाइजेसनको फेजतिर गइराखेका छौँ। हाम्रो उत्पादन औद्योगिक क्षेत्र घटिराखेको छ र त्यसमा धेरै असुविधामध्ये यो नीतिगत अस्पष्टता, त्यो नीतिको कार्यान्वयन नहुने, सरकारी संरचनामा समस्या छ, सांसदहरूले नै त्यो सम्बोधन गर्नुपर्ने हो। अब तपाईँले समग्र उद्योग वाणिज्य महासङ्घलाई चाहिँ अथवा उद्योग वाणिज्य सङ्घको क्षेत्रहरूको साथीहरूलाई प्रतिनिधित्व गर्नुहुन्छ, कस्तो किसिमको सांसद चाहिएको छ तपाईँलाई अहिलेको, के गर्दै हुन्थ्यो, जनताले कस्तो किसिमको सांसद निर्वाचित गर्दै हुन्थ्यो?
एकदम दास, मलाई के लाग्छ भनेदेखि उहाँहरू निश्चय पनि ल मेकर हो। अहिले सबभन्दा ठुलो विगतको हेर्ने हो भनेदेखि करिब करिब 4 यो बिजनेसमा लागिसकेपछि जो 48-90 जुन प्रकारको एउटा आर्थिक परिवर्तन भएको थियो, उद्योगहरूलाई जुन फेसिलिटीहरू दिएको थियो, त्यो जम्मै कानुन एकजना विचार एउटा सानो विचारले त्यसलाई जसले हटाउँदै लग्यो परिमार्जित गर्दै लग्यो त्यसले गर्दा अहिलेको आर्थिक जुन यो औद्योगिक उत्पादन घट्न गएको हो. यो घटेकोमा कसैलाई पनि चिन्ता छैन. यहाँ अहिले सबभन्दा ठुलो के भनेदेखि जनताहरूले छान्नुपर्ने अहिले भनेको आर्थिक रूपमा कुरा बुझेको माने जनताले कर तिर्या छ त्यो करलाई रेस्पेक्ट गर्ने यो कर जनताको हो भनेर रेस्पेक्ट गर्ने
त्यो करलाई सम्मान
गर्ने नम्बर वान त्यो कर सम्मान गरेपछि त्यो करलाई सृजना गर्ने
त्यो सम्पत्ति बढाउने
त्यो सम्पत्ति बढाउनेलाई सम्मान गर्नु पर्यो. सम्पत्तिको सम्मान होस् त्यो सम्पत्ति जेनेरेट गर्नेको सम्मान होस् अनि मात्रै डिस्ट्रिब्युसन गरोस् कि. अहिले के भएको छ भयो आएको छ पैसा त्यसलाई डिस्ट्रिब्युसन गर्नु सबभन्दा सजिलो भयो. डिस्ट्रिब्युसनलाई पहिलो प्राथमिकता दियो
जनताले पनि त्यसैलाई मन परायो
मन परायो भनेपछि बाँड्नलाई त कहीँ न कहीँबाट आउने ठाउँ हुनु पर्यो. पानी आउनेको स्रोत भएपछि त बाँड्न सकिन्छ त बाँड्न त सजिलो हुन्छ. त्यो कर चाहिँ तपाईँको उठाउनको लागि कर जति उठा पनि हुन्छ भन्ने मनस्थितिले अहिले जुन काम गरेका छ उहाँसँग अधिकार छ. अहिले भर्खर गोविन्द सरले भन्नुभयो जस्तै अब कर उठाउने अधिकार र हाम्रो सार्वभौम सत्ताको अधिकार जुन उहाँहरूलाई सुम्पिया छ त्यसलाई सम्मान गर्नु पर्यो. त्यो किन सुम्पिया छ भन्ने कुरा त बुझ्ने मान्छे चाहियो. अब पाँच वर्ष भयो जे गरे पनि हुन्छ भन्ने हिसाबले अहिले जुन भएको छ त्यसबाट जनताहरू प्रताप्रभावित छन्. अब उनीहरूसँग अरू अल्टरनेट पनि छैन उठेको मध्येबाटै छान्नुपर्ने अवस्था छ. मलाई त अचम्म लाग्छ व्हिप जारी गरेपछि त्यो सांसदहरू निरीह बन्दो रहेछ
त्यो संसदमा संसदमा विधेयकमा. अब म फेरि अहिले फेरि गोपी मैनालीजीसँग आएँ. तपाईँ त निर्वाचन आयोगको सचिव पनि भएर हेर्नुभयो. अब संसदमा आउँदाखेरि एउटा सरकार हुँदाखेरि अरूले विरोध गर्छन् अर्को सरकार हुँदाखेरि अरूले विरोध गर्छन् भन्दाखेरि आफू सरकारमा हुँदा विरोध गर्दैनन् अब फेरि पटक पटक तिनै विरोध गर्नेहरू नै चुनेर आउँछन्. अब कहाँनिर यो निर्वाचन प्रणालीमा अथवा कहाँनिर सुधार गर्दाखेरि जनताले असल नेता असल प्रतिनिधि छान्न सक्ने देख्नुहुन्छ निर्वाचनको दृष्टि
निर्वाचनको दृष्टिकोण हेर्दा इलेक्सन सिस्टम रिफर्म गर्नुपर्ने आवश्यकता चाहिँ हामीले देख्छौँ. एउटा कुरा कसरी देख्छौँ त भन्दाखेरि चाहिँ बिस्तारै चाहिँ यो मनी पोलिटिक्स भन्छौँ हामीले एउटा ठुलो दक्षिण एसियामा चाहिँ एउटा चाहिँ ठुलो एउटा चाहिँ चुनावमा एउटा स्लोगानै चल्ने गरेको छ त्यसलाई हामीले पनि पोलिटिक्स भन्छौँ. त्यो जसले गर्दा चाहिँ गरिब क्षमता भएका अथवा चाहिँ उठ्नुपर्ने व्यक्ति पपुलर व्यक्ति भिजन भएका व्यक्तिहरू भन्दा पनि आफ्नो निश्चित आशय उद्देश्य राख्न सक्ने व्यक्तिहरूले चुनावी माहौल बनाउँछन् निर्वाचनको प्रक्रियामा चाहिँ दलभित्र उहाँहरूले पकड जमाउनुहुन्छ. यसकारणले गर्दा मैले चाहिँ के भन्छु त भन्दा चाहिँ इलेक्सन सिस्टम रिफर्म भनेको के हो त भन्दा चाहिँ कि अहिलेसम्म नेपालका पोलिटिकल पार्टीहरूले भिजन भएको नेताहरू छान्न नसक्नु भएको सबै नेताहरूमा जनप्रतिनिधिहरूमा चाहिँ म राष्ट्रको लागि काम गर्छु समर्पित हुन्छु भन्ने उहाँमा एउटा उत्कट अभिलाषा त पक्कै होला छ पनि तर उहाँहरूमा एउटा अलिकति चाहिँ पोलिटिकल एजुकेसन पोलिसी एजुकेसन पार्टीभित्र पोलिटिकल रिसोर्स मोबिलाइजेसन गर्ने
कहाँ कहाँ नीतिगत अप्ठ्यारा छन् त्यसलाई कसरी फुकाउने भन्नेतिर चाहिँ अध्ययनै भएन.
त्यो अध्ययन भएन. र अर्को कुरा के भयो त भन्दा पोलिटिकल पार्टीहरूसँग चाहिँ मैले चाहिँ दुईवटा कुराहरू चाहिँ मैले देखेँ कि भने उहाँहरूसँग चाहिँ राम्रा क्यान्डिडेट छान्ने राम्रो गर्न सक्ने व्यक्ति छान्ने चाहिँ सामर्थ्य छैन कि भने त्यसको इच्छा छैन. निर्वाचन आयोगले प्रक्रिया मात्रै निर्धारण गरिदिने हो उसले चाहिँ इन्फ्रास्ट्रक्चर मात्रै बनाइदिने हो उसको आधारबाट चाहिँ उसले केही पनि गर्न सक्दैन. उसले मात्रै आचार संहिताहरूको कुराहरू र चाहिँ केही रुल्स रेगुलेसनहरू बनाइदिने हो. यसको मेजर स्टेक होल्डर भनेको पोलिटिकल पार्टी हो. पोलिटिकल पार्टीभित्रमा चाहिँ पोलिटिकल संस्कार पोलिटिकल रिसोर्स मोबिलाइजेसन गर्न सक्ने कस्तो राम्रो क्यान्डिडेट छान्छु भन्ने कुरा भेटिङ भन्छु मैले भेटिङ गर्ने परीक्षण पूर्व परीक्षण गरेपछि मात्रै पार्टीभित्रको पूर्व परीक्षण गरिसकेपछि अनि यसले काम गर्न सक्छ र यसलाई दिनु उपयुक्त हुन्छ यो इमान्दार पनि छ यो सदाचारी पनि छ र चाहिँ यसले चाहिँ तपाईँको व्यावसायिक रूपमा पनि काम गर्न सक्छ भन्ने कुरा. नेपाललाई अहिले चाहिएको चाहिँ धेरै ठुलो कुराहरू चाहिएको पनि छैन. एउटा दुःखको कुरा मैले डाक्टर साहबलाई मैले यो टेलिभिजन च्यानल मार्फत के भन्न सक्छु त भन्दा दुःखको कुरा अहिलेसम्म हामीले बजेट निर्माण गर्न जानेनौँ. बजेट भनेको के भन्यो त सरकारको ट्रेजरीको पैसा विभाजन गर्ने कुराहरू सोयो. ठुलो नन स्टेट एक्टर बाहिर छ समुदाय क्षेत्र बाहिर छ निजी क्षेत्र बाहिर छ तर त्यसलाई चाहिँ कसरी चाहिँ आश्वस्त बनाएर चाहिँ उसलाई चाहिँ राष्ट्र निर्माणको स्ट्राटेजिक पार्टनर बनाउने भन्ने कुराहरू गर्न छोड्यौँ. मैले त के कुराको दुःख लाग्छ त भन्दा चाहिँ ठुलो प्रभावशाली नेता नभएको जिल्लाले त उद्योग पनि नपाउने कलकारखाना पनि नपाउने सडक पनि नपाउने यस्तो नेतृत्व खोजेको होइन हामीले. रूपन्देहीले मात्रै पाउने झापाले मात्रै पाउने, सुनसरीले मात्रै पाउने, मोरङले मात्रै पाउने, चितौनले मात्रै पाउने, यो पाँचवटा जिल्लाको कष्ट चाहिँ बाजुराले बेहोर्नु पर्ने, प्युठानले बेहोर्नु पर्ने, बा चाहिँ मुगुले बेहोर्नु पर्ने, यस्तो होइन, सिस्टमले काम गर्न सक्ने, गर्न सक्छ भन्ने एउटा चाहिँ आश्वस्त पार्न सक्ने चाहिँ
त्यो प्रणाली बनाउनलाई त त्यो संसदले चाहिँ भूमिका खेल्नु पर्यो,
संसदले भूमिका खेल्नु पर्यो, यसमा नीतिगत भूमिका मात्रै होइन पोलिटिकल पार्टीको बिहेभियरल भूमिका पनि छ। धारा 269 यो कुरा चाहिँ स्पष्ट भनेको पनि छ, यो कुरामा चाहिँ मलाई लाग्छ पोलिटिकल पार्टीहरूले ध्यान दिनुपर्छ।
अब म फेरि दिनेशसँग आएँ, अब थुप्रै नीतिगत अप्ठ्याराहरू छन्, देख्नुहुन्छ चाङ छन् नीतिगत अप्ठ्याराहरू, र उद्योग व्यवसायीको संरचना पनि अब अहिले त जिल्ला जिल्लामै पनि छ तपाईँहरूको एउटा संरचना, र राजनीतिक दलहरूलाई दबाब दिने र तपाईँहरूका यो मागलाई, किनभने तपाईँहरूको समस्या भनेको राष्ट्रको समस्या हो, तपाईँहरूको भूमिका के हुन्छ अब यो निर्वाचनमा, चन्दा दिने मात्रै हुन्छ कि अब केही इन्फ्लुएन्स हुन्छ, राम्रो कसरी गर्न सकेला, के गर्न सकेला होला यो निर्वाचनमा, सही जनप्रतिनिधि तपाईँहरूको माग सम्बोधन गर्न सक्ने कसरी ल्याउन सकेला?
हेर्नुहोस्, यसमा हाम्रो सोचाइ भनेको अलिकति मैले अघि त्यही भनेको थिएँ, कर उठाउने मात्र होइन, त्यो करको उठाउने काम गर्नेलाई अलिक सहज वातावरण, अहिले कानुनहरू उहाँ त मेन कानुन बनाउने हो, त्यो कानुन बनाउँदाखेरि फेसिलिटेट गर्ने हुनु पऱ्यो, कानुन बनाउँदाखेरि कृषि विकास मन्त्रालय विकास गर्ने हो, तर कानुन बन्छ कस्तो त नियन्त्रण कानुन, उपभोक्ताको हितको लागि कानुन बनाउने, उपभोक्ताको हितको लागि व्यवसायलाई कन्ट्रोल गर्ने कानुन बनिरहेछ, उद्योग विकास गर्ने कानुन, आज उद्योग विकास गर्ने कानुनमा तपाईँको हिजो 54% उद्योगको कन्ट्रिब्युसन थियो, आज 5% घट्यो, उद्योग मन्त्रीहरू सबै त्यति बेला बस्या जम्मैले त्यसको दायित्व लिनुपर्ने कि नपर्ने,
मेरो पालामा किन उद्योगहरू
होइन कसैले पनि भन्दैन, मेरो पालामा मैले राम्रै गरेका थिएँ, हिजो कसले बिगारेको, हेर्नुहोस् है, आफूले राम्रो गर्यो हिजो कहिले नराम्रो, कृषि विकास मन्त्रालय भनेको छ कृषिको उत्पादन झन्झन घट्दो छ भनेपछि ऊ लाइबल हुने किन, मैले लाग्छ त्यो त्यो सोचको साथ नयाँ सोच भएको मानिसहरूलाई ल्याउनु पऱ्यो, अहिले ठुल्ठुलो नारा मात्र दिएर पनि भएन, सबभन्दा ठुलो सरकारले दिने सेवा शिक्षा स्वास्थ्य अनि कुनै दर्ता गर्नुपर्ने ती कामहरू स्वतः हुन्छ भन्ने कुरा, गुड गभर्नेन्स भन्छ हुन्छ भन्ने कुरामा सबै नागरिकलाई विश्वस्त गर्न सक्ने व्यवस्था हुनु पर्यो। अहिले के हुन्छ हजुरको मलाई म भनौँ, अब जस्तो गाउँमा एकजना नेतालाई जिताएर पठायो, जिताएर पठाएपछि ऊ मन्त्री भइदियो भनेदेखि त गाउँको जम्मै मन्त्री त्यहाँ उसको घरमा पुग्ने भयो, बेलुका बिहान खानलाई बस्नलाई, उसको कोही बिरामी छ, बिरामी छ भनेदेखि जनतालाई म विरस्ताल गएपछि त्यसै मैले सेवा पाउँछु भन्नेमा विश्वस्त छैन, ऊ के खोज्छन् त भन्दा कोही मन्त्रीले कोही सांसदले भनिदियोस् उसको घरमा बसेको छ बिरामी छ अस्पतालमा गइ,
उहाँले उहाँले भनेपछि प्रणाली बनाउने काम चाहिँ सांसदहरूले गर्नु
जरुरी पर्यो, यो यो विश्वस्तता, मैले बच्चालाई स्कुल भर्ना गर्नु पर्यो, ए स्कुलमा कोही चिनेको छैन भन्नुपर्छ, अस्पतालमा अपरेसन गर्नु, एउटा लाइसेन्स लिनु पर्यो भने सांसदलाई फोन गरिदिनु पर्ने, त्यो सोच कस्तो छ त भन्दा म आफैले राज्यले दिने सर्भिस स्वत पाउँछ, राज्य दिने सर्भिस त के हुनुपर्ने, यहाँ अँध्यारो कोठामा म भित्र पस्ने बित्तिकै बत्ती स्विच बालेपछि बत्ती बल्नु पर्यो, निजी क्षेत्रको लागि त हेर्नुहोस् तलब बढाउनु पर्यो नि 24 घन्टामा कानुन बन्छ, आज निजी क्षेत्रको कानुन करिब करिब 5 वर्ष भइसक्यो, 24 कानुन सुधारको लागि हामीले भनेका छौँ, कसैको पनि त्यसमा जाँदैन आँखा, अहिले क्रेडिट उठाउनको लागि हामीले कानुन भनेका छौँ, अहिले व्यवसायहरूलाई सुरक्षित लगानी गर्नु पर्यो, अहिले तपाईँ भन्नु ओलाङचुङ गोलाको मान्छेले धक तराजु किनेर लिएर गएपछि प्रयोग गरेको 35 दिनभित्र दर्ता गरेन भने 6 महिना कैद र 50,000 जरिवानको कानुन बनाएको छ, त्यो गलत कानुन बनाउने, कार्यान्वयन गर्न नसक्ने कानुन बनाउने, त्यो अनि सरकारको कर उठाएको पैसा तलब भत्ता लिनेलाई के कानुन हुन्छ त, त्यो जम्मै सांसदहरूले त्यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन, त्यो लिन्छु भन्ने मान्छे अहिले बन्नु पर्यो, मैले कानुन कुनै बनाएँ भनेदेखि त्यो कानुनले कसैलाई पनि अप्ठ्यारो पर्यो भनेदेखि त्यसको जिम्मेवारी म छु भन्नु पर्यो, त्यसलाई हामीले 100 पटक भन्न जाँदाखेरि पनि त्यो कानुन एकचोटि बनेपछि यस्तो गाह्रो हुने रहेछ, अहिले कस्तो भयो, एउटाले मान्छेले माने आत्महत्यासम्म गर्यो, के गरेछ, नवीकरण गरेन भने बैङ्कबाट पैसा नपाउने, नवीकरणको काम के गरिदियो, कस्तो कानुन बनाइदियो, 35 दिनभित्र कानुन त्यो म्याद सकिएको 35 दिनभित्र नवीकरण गरेन भने फर्म चाहिँ नि खारेज हुन्छ भन्थ्यो। खारेज गरेपछि बैङ्कको लोन तिर्नु पर्यो, हेर्नुहोस् व्यवसाय गर्न पाएन, पैसा तिरेर नवीकरण गर्छु भन्दा उहाँहरूको सोच के भन्ने निजी क्षेत्रसँग हेर्ने, यिनीहरू पैसा कमाउने हो, यिनीहरूसँग ठग्नुपर्छ, यिनीहरूलाई चुस्नुपर्छ, त्यो सोचले कस्तो कानुन बनाइदियो भने जरिमाना लिने, अनि जरिमाना पनि यति धेरै लिने, जरिमाना लिएर पुगेन त्यसमा चाहिँ तपाईँ जेलै राख्ने, यो यस्तो टाइपको सोच नभएको व्यक्ति होस् भन्ने हाम्रो छ।
मान्छे उदार निजी क्षेत्रको सुशासनभित्र सरकारको नियमभित्र काम गर्नलाई एउटा उदार सोच भएको चाहिँ सांसदहरू र नेताहरू। म अब यता फेरि हाम्रो नीति विश्लेषक पनि हुनुहुन्छ गोपीनाथ मैलालीसँग आएँ। अब तपाईँले धेरै मंत्रालयको सचिव भएर पनि हेर्नुभयो, राष्ट्रिय योजनायक पनि बस्नुभयो, नीति सम्बन्धी लेख पढ अनुसन्धान पनि गर्नुहुन्छ, र यो जुन नेपालमा कानुन नीति बनाउने प्रक्रिया छ नि, एउटा फेरि म धेरै पटक त्यो किताब भन्छु वाइ नेसन्स फेल भन्ने छ, राष्ट्रहरू किन असफल हुने, म पटक पटक किन भन्छु भने त्यो पुस्तकमा के लेखेको छ भने यो तेस्रो विश्वको नेताहरूले र नीति निर्माताहरूले इभन कर्मचारीले यस्तो किसिमको कानुन मस्यौदाहरू ड्राफ्ट गर्छन् ताकि जनताले त्यो कर्मचारी त्यो नेतालाई खोज्दै जाओस्, मलाई सोधा मलाई नभइकन त्यो काम हुँदैन भन्ने किसिमको, त्यो किसिमको एउटा साइकल भिसियस साइकल चाहिँ निर्माण गरे हुन्छन्। त्यस कारणले उद्यमशीलता र सृजनशीलता प्रफुष्टन हुन पाउन्न। अब तपाईँको अनुभवमा जस्तै थुप्रै सांसदहरूसँग डिलिङ गरे, कस्तो किसिमको यो के साँच्चै सांसदहरू यो नीति निर्माणमा गर्छन् क्या, सबै ब्युरोक्रेसीले बनाएर अनि मन्त्रीजीले लगेर पास गर्ने के छ?
अहिलेको कुराहरू हेर्दाखेरि त उहाँहरूलाई पोलिसी एजुकेसन छैन, अधिकांश केही मान्यज्यूहरूमा होला उहाँले चाहिँ वैयक्तिक ज्ञानहरू प्राप्त गर्नुभएको छ, बेग्लै कुरा हो, तर धेरैजसो मान्यज्यूहरूमा धेरैजसो चाहिँ हाम्रो जनप्रतिनिधिज्यूहरूमा चाहिँ हामीले के देख्यौँ त अहिले स्थानीय तहको पनि त्यही हालत छ, त्यस कारणले चाहिँ उहाँहरूमा पोलिसी एजुकेसन छैन। पोलिटिकल पार्टीले इलेक्सन एजुकेसन पोलिटिकल एजुकेसन दिएकै छैन भन्छु मैले, पार्टी एजुकेसन दिएको होला तर पोलिसी एजुकेसन दिएको छैन, कानुनको एजुकेसन दिएको छैन। त्यस कारणले गर्दाखेरि चाहिँ अघि दिनेशजीले भन्नुभएको जस्तो कानुन रेगुलेटरी बढी भयो, प्रमोटरी बढी भएन, प्रवर्धनकारी भएन, नियमनकारी बढी भयो,
नियमनकारी
विश्वास जित्नु पर्यो हामीले। निजी क्षेत्रले त लगानी गर्ने हो, उसले रोजगारी पनि दिन्छ, उसले कर पनि दिन्छ, वास्तविक विकासको इन्जिन भनेको निजी क्षेत्र हो, समुदायले थोरै स्पेस पुराहरू गर्दैन। त्यस कारणले गर्दाखेरि मैले चाहिँ के देख्छु त भन्दाखेरि चाहिँ अलिकति नीति फेलहरू हुनुमा, राज्य प्रक्रिया फेल हुनुमा चाहिँ ब्युरोक्रेटिक लेभलबाट ब्युरोक्रेसीले के गर्छ त भन्दाखेरि चाहिँ ऊ परको आउट अफ बक्स गएर पर गएर सामाजिक वास्तविकता टिप्न खोज्दैन, उसले उसँग चाहिँ
त्यो प्रक्रियागत कुरा मात्रै हेर्छ,
प्रक्रियागत कुराहरू छ, उसँग नलेज बेस छैन। केही नीति निर्माताहरू अथवा चाहिँ केही सचिवहरू, केही महानिर्देशकहरू, कार्यकारी तहको मानिसहरू त्यस्तो क्षमता राख्ने व्यक्तिहरू हुनुहुन्छ, तर उहाँहरूलाई चाहिँ लामो समय त्यहाँ राखिँदैन, छोटो छोटो समयमा 4 महिना 5 महिना 3 महिना मसौरो गरिन्छ। यसले गर्दा के हुन्छ त भने इन्स्टिट्युसनल मेमोरी ट्रान्सफर हुँदैन, सिस्टमभित्र चाहिँ प्रशासनभित्र चाहिँ संस्थागत सम्बन्ध ट्रान्सफर छैन, र त्यो ट्रान्सफर भइसकेपछि उसले ब्लेन्डिङ गर्ने हो, पोलिटिकल एजुक्युटिभलाई चाहिँ सचिवले ब्लेन्डिङ गर्ने हो, भनेको मतलब उसले ब्रिजिङ गरेर चाहिँ दिने हो, र उसले आफूले गरेको कमिटमेन्ट, आफ्नो चाहिँ तपाईँको पोलिटिकल पार्टीका धारणाहरू र चाहिँ संस्थाले दिएका नलेज बेसमा गएको, हाम्रो नीतिशाला छैन, पोलिसी वर्कसप गर्दैनौँ हामीले, त्यसबाट आएका कुराहरू हामीले फाइन्डिङ राख्दैनौँ। त्यस कारणले गर्दा नीतिहरू अधिकांश विचार प्रधान स्टेट डोमिनेटेड नीतिहरू बनाउँछौँ हामी, सोसाइटी डोमिनेटेड बनाउँदैनौँ। त्यस कारणले गर्दा समाज केन्द्रित नीतिहरू बनाउनको लागि, उद्योग केन्द्रित नीतिहरू बनाउनको लागि चाहिँ हामीले के गर्नुपर्छ त भन्दा चाहिँ पहिला नलेज बेस, त्यो नलेज बेसलाई संरक्षण गर्ने कुराहरू, त्यो कुराहरूमा चाहिँ प्रशासन चुकेको छ, त्यसलाई चाहिँ कमान गर्न राजनीति चुकेको छ, र त्यसैको रिफ्लेक्सन सदनमा पर्छ, सदस्य सदनले चाहिँ उसमै के गर्छ त औपचारिकता पुरा गरेर चाहिँ
जे चाहिँ कर्मचारीहरूले ड्राफ्ट गर्यो त्यसैलाई पास गर्नुहुन्छ मान्ने।
मैले हजुरहरूलाई के कुराको चाहिँ गर्छु त भन्दाखेरि चाहिँ संसदले, हाम्रो नेपालमा चाहिँ संसदले बजेट बनाउँछ नि त, त्यो बनाएको त बजेट एप्रुभ गरेको हो, उसले सिङ्गल एक रुपियाँ पैसा पनि, एक पाई पैसा पनि काट्न सक्दैन। त्यस कारणले गर्दा चाहिँ उसो भएदेखि चाहिँ सिस्टम बदलियो बनाउनु पर्यो, त्यो सिस्टम दरियो बनाउने भनेको चाहिँ राम्रा मोटिभेटेड हाइली मोटिभेटेड अभिरुचि भएका कर्मचारीहरूलाई चाहिँ प्रमोट गर्नु पर्यो, निजी क्षेत्रसँग इन्ट्रेक्सन गर्नु पर्यो, पोलिसी बेनिफिट, अहिले चाहिँ हामीले लोकतन्त्रलाई अथवा चाहिँ समितीय प्रक्रियालाई चाहिँ प्राविधिक र कानुनी रूपबाट हेरेर हुँदैन, लोकतन्त्र भनेको त अवसरहरूको निर्माण गर्ने कुरा हो, रोजगारीको निर्माण गर्ने प्रक्रिया हो, र निजी क्षेत्रले पनि कहाँनिर चाहिँ एउटा चाहिँ अलिकति लजाइरहेको मैले देख्छु त भने निजी क्षेत्रले पनि चाहिँ आफ्नो भित्रमा चाहिँ विश्वास छैन, फेरि सरकारले मलाई पक्कै पनि राम्रो व्यवहार गर्दैन, गरिरहेको छैन, म त सिम्पल ट्याक्स पेयर त हुने भन्ने कुरा निजीहरूले सोचेको छ, र मैले धेरै कमाएर के भन्नु, ऊ व्यापार गर्न जान्छ, उसले रियल इस्टेटमा लगानी गर्छ, उसले म्यानुफ्याक्चरिङ इन्डस्ट्रीमा लगानी नै गर्दैन। मलाई लाग्छ हाम्रा चाहिँ अब जित्ने राजनीतिक कार्यकर्ता अथवा भनौँ सांसदहरूले प्रदेश तहमा जित्नुहुने सांसदहरूले र चाहिँ सङ्घीय तहमा जित्ने सांसदहरूले चाहिँ के खोज्नु पर्यो त भन्दा चाहिँ मेरो निर्वाचकले यो कुरा खोजेको छ, ठुलो कुरा खोजेको छैन, पहिला त दैनन्दिनीको कुराहरू खोजेको छ, पहिला त आन्तरिक सुशासन खोजेको छ, यो कुराबाट मैले सुरुवात गर्छु र त्यसको लागि मैले कमन भोइस निर्माण गर्न सक्छु भन्ने किसिमको चाहिँ उहाँहरूमा त्यस्तो एउटा अन्तर्बोध भयो भनेदेखि मलाई के लाग्छ त भन्दाखेरि चाहिँ हामी आशावादी हुन सक्छौँ।
धन्यवाद। अब अर्को एउटा म चाहिँ के आयो भने जस्तै हरेक नेतृत्व अब म्यानिफेस्टोमा होस् अथवा नेताको भाषणमा होस् रोजगारीका सिर्जना गर्ने, आर्थिक विकास गर्ने, पूर्वाधारको विकास गर्ने, होइन उद्योग धन्दा खोल्ने भन्ने त भाषण हामीले सुनेकै छौँ। तर यो जब सांसदहरू निर्वाचित भएर आइसकेपछि होइन कति निजी क्षेत्रसँग यो यस्ता खालका इस्युमा कतिको इन्टरेक्सन हुन्छ?
हाम्रो सजिलो भन्नुभयो जस्तै कस यो सांसदहरू जो जितेर गएकाहरू उहाँहरूले आफूले नबुझेको कुरा म यो बुझ्दिनँ, बुझेकोसँग कुरा गर्छु, यो सल्लाह गर्छु भन्ने कुरो उहाँहरूलाई सोचेपछि इन्फेरिटी कम्प्लेक्सको फिलिङ गर्ने, यो सबभन्दा हाम्रो चाहिने कमजोरी जस्तो लाग्छ। जो पनि जितेर गइसकेपछि म त अब यहाँ पुगिसकेँ, अब मैले उसँग किन सोच्ने भनेपछि त्यो मलाई थाहा नभएको कुरो म सोच्नु भन्ने कुरा हुनुपर्ने एउटा नम्बर। सेकेन्डमा जितिसकेपछि जनताहरूबाट ऊ टाडिने, उसँग मलाई त के लाग्छ भने प्रधानमन्त्रीले सबै देशभरिको उपप्रधानमन्त्री हो, अब जुन क्षेत्रको आयो, झापाको आयो या दरिद्रको आयो या धोतीको आयो, उहाँको मात्र त होइन, भनेपछि देशभरिकै जो पनि आउँछ हप्तामा एकचोटि, महिनामा एकचोटि ल इन्ट्राक्सनको प्रोग्राम राखौँ न, सुनौँ, आलोचना सुन्न सक्ने क्षमता भएको मान्छे चाहियो, अनि त उसले पनि सिक्छ, गलत कुरा गरेका छ भने हुन्छ, अहिले कहाँ के भइरहेछ भन्ने कुरा पनि थाहा हुन्छ। मलाई लाग्छ अहिले त्यो इन्ट्राक्सन तपाईँले भनेर जस्तो हुन्छ, इन्ट्राक्सन गर्छौँ हामी पनि, गएर भन्छौँ यो कुरो तपाईँले भनेको ठिक होइन, यो गर्दैन, यो भनेको ठिक हो, यो गर्छौँ भन्ने जवाफ दिनुपर्ने बाध्यता उहाँहरूलाई छैन।
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ। हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ। हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, समृद्ध नेपालको लागि। नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो, सबै सजिलो, किनकि यसमा सबै छ।
यो कुरो तपाईले भनेको ठिक होइन, यो गर्दैन, यो भनेको ठिक हो, यो गर्छौ भन्ने जवाफ दिनुपर्ने बाध्यता उहाँहरूलाई छैन। त्यो जनताहरूमा पनि, राजनीतिक नेताहरूमा पनि परिवर्तन हुनुपर्छ भनेर हामीले भनेर, हामीप्रति या वेल्थ क्रिएटरहरूप्रति सोच्ने तरिका, अस्ति एउटा प्रोग्राममा इकोनोमिक्सले जुन भनेको छ देश समृद्धि गर्ने भनेको छ, तर जो कमाउँछ ऊ जम्मै माफिया हुने, कसरी देश समृद्धि हुन्छ त भने उसले गलत तरिकाले कमाउनु भएन। तर यहाँ त अहिले के भएको छ त भन्दाखेरि हेर्नुहोस्, हिजो आज अहिले भैरवामा यस्तै उद्योगी व्यवसायहरू बस्या छन्, उटाको बजार चाहिँ गुलजार हुने सीमा पारीको, सीमावारीको बजार सुक्खा हुने, अहिले दसैँमा, अहिले यो चाडपर्वको बेलामा यही हालत देखिया छ, यो ज्वलन्त उदाहरण हो। त्यो समस्या बुझ्ने भन्दा पनि यहाँ त के भइदियो भनेदेखि अहिले त मलाई के लाग्छ भने तपाईँ जुन भन्नुभयो रोजगारीको समस्या एउटा कसरी डेभलप भयो त भन्दा गाउँमा आफ्नो छोरालाई बाहिर काम गर्न पठाउन सकेन भनेदेखि उसलाई इन्फेरिटी कम्प्लेक्स हुने, फलनाको छोरा संस्कृति बनिदियो, बाहिरको मान्छेहरू आएर यहाँ काम गरिरहेछन्, कमाएर लगिरहेछन्, हेर्नुहोस् है, जुनसुकै पेसामा होस् यहाँ काम नभएको होइन, तर त्यो काम यहाँ बसेर गर्न नचाहने बाहिर जानुपर्ने, यो कल्चरलाई चेन्ज गर्नु पऱ्यो पठाउनेलाई, हेर्नुहोस् हामी पठाउन नचाहेको भने तर पठाउनु पनि के पठाएर के भयो यदि उसले राम्रो पैसा कमाउँछ भनेदेखि हामी पनि त कहीँबाट यहाँ आएको हो राम्रो अपर्च्युनिटी हेर्नको लागि कहीँ न कहीँबाट जाने भनेको त अपर्च्युनिटी राम्रो अपर्च्युनिटी पाएर बाहिर गएर नेपालीहरूले कमाइरहेछन् र त्यहाँ ऊ विकास गरिरहेछ भने बाहिर जानु त्यत्रो समस्या होइन. मैले देखेको देशलाई समृद्धि गर्ने समस्या हो, देशमा रोजगारी जेनेरेट गर्ने समस्या हो भने कानुन व्यवस्था राम्रो हुनु पऱ्यो. त्यो कानुन व्यवस्था बनाउनको लागि त्यो क्षेत्रमा रहेकोसँग सांसदहरूले कुरा गर्न सक्नु पऱ्यो. हेर्नुहोस् है, गुड गभर्नेन्स, राज्यले दिने सेवा, शिक्षा, स्वास्थ्य, यो सरकारी सेवाहरू त्यो पाउँछ म जाने बित्तिकै भन्ने आश्वस्तता जनताले पाउनु पऱ्यो. त्यो अहिले छैन. अहिले के छ, सबै सांसद भएर आइसकेपछि पनि उहाँलाई चिन्ता के, मन्त्री हुनु पऱ्यो. मन्त्री हुने बित्तिकै के छ, भोलिदेखि मान्छे आउँछ. एकजनाले भन्थ्यो अब गाउँबाट मान्छे आउँछ, चिया खुवाउनु पऱ्यो. हेर्नुहोस् है, अनि सचिवलाई फोन गर्नु पऱ्यो, ए के गर्ने, लौ न केही त जोगाड गर्नु पऱ्यो. हेर्नुहोस् है,
भन्नाले एउटा संस्कारै त्यो, त्यसमा त जनता कार्यकर्ताहरूको पनि दोष भयो नि.
होइन, यहाँ हेर्नु, यहाँ जम्मै कार्यकर्ता मात्रै जन्मेका छ, नेता जन्मेन. मलाई के लाग्छ भने मैले सुनेको नेता भनेको के हुन्छ त भन्दा 15-20 वर्षसम्मको भिजनमा देशमा के गर्ने भन्ने कुरा डिसाइड गर्छ. तर कार्यकर्ताहरू के गर्छन्, ऊ जित्ने बित्तिकै अर्को पटक म कसरी जित्न सकिन्छ भनेर धन आर्जन गर्ने कि मान्छे आर्जन गर्ने कि त्यतापट्टि लाग्छ.
भन्दाखेरि तपाईँले भन्न खोजेको आज यो कार्यक्रम हेर्नुहुने सबै नेपालीलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ भने तपाईँले त्यस्तो नेता छान्नुहोस् जसले 15-20 वर्षको तपाईँलाई भिजन दिन्छ, तपाईँलाई इमिडिएट 2-4 दिन खाना होइन कि देश तपाईँको नातिलाई समेत नातिनीलाई
काम गरेर खानलाई एउटा जाल दिने मान्छे चाहियो. त्यो माछा दिने मान्छे मात्र हेरेर भोट दिएर हामी विकास हुँदैन, हामी सम्पन्न हुँदैन. हामी अहिले जुन स्थिति छौँ त्यो स्थितिबाट हामी बढ्नुपर्ने. अहिले पनि त नेपालको यस्तो ठुलो स्थिति थियो कि हामी यति सम्पन्न थियौँ, त्यो सम्पन्नता हामी झन्झन गरिब हुँदै गएकोमा को नेताले जिम्मेवारी ल्याएछ त.
अब अहिले उहाँले 21 नीतिको कुरा गर्नुभयो, नीति तथा कानुन. त्यस्तै उहाँहरू जस्तै अर्को एउटा सिएनआई भन्ने संस्था छ, त्यसले पनि थुप्रै 2-3 दर्जन नेपालका कानुनहरू परिमार्जन गर्नुपर्छ, सुधार गर्नुपर्छ, नीतिहरू गर्नुपर्छ भनिरहेको छ. अब यी नीतिहरूले समस्या परेछ भनेपछि मतदातालाई त्यो थाहा छैन, किनभने त्यो नीति सम्बोधन गर्ने सांसद भन्थ्यो नि त मतदाताले. अब यो खाडल उसले चुनेको मान्छेले आएर त्यो नीति सम्बोधन गर्ने हो त्यसलाई पनि थाहा छैन. यी नीति उसलाई थाहा छ, उसलाई आउटपुटमा प्रतिफलमा रोजगारी भएन भने चाहिँ, तर रोजगारी सिर्जना गर्नलाई के नीतिहरू अप्ठ्यारा छन् भन्ने जनतालाई त थाहा छैन, र त्यो उसले छान्ने नेतालाई पनि थाहा छैन, उसले नछानिरहेछ. यो किसिमको यो साइकल कहिले कसरी अन्त गर्न सकेला यो चाहिँ?
मलाई चाहिँ के लाग्छ त भन्दाखेरि चाहिँ नीति सबै क्षेत्रमा चाहिँ नीति एउटा त नीतिको अभाव छ, अर्को नीति कार्यान्वयनको अभाव, नीतिको बिहेभियर होइन पोलिसी बिहेभियरको पनि अभाव भयो भने मैले जस्तो चाहिँ अब सहकारी क्षेत्रमा चाहिँ रोक्ने कानुनहरू चाहिँ 16-17 कानुनले सहकारीले काम गर्न रोकेको छ, 21 कानुन अहिले दिनेश सरले भन्नुभयो होइन. म त के भन्छु त, भर्खर रिटायर भएको व्यक्ति भए हुनाले मैले के भन्छु त भन्दा चाहिँ उच्च शिक्षा सम्बन्धी कानुन छैन, जग्गा प्राप्ति सम्बन्धी कानुन छैन, शिक्षा सम्बन्धी कानुन छैन, त्यो निजामती सेवा सम्बन्धी कानुन छैन भनिसकेपछि हामी संहिताको चाहिँ कार्यान्वयनमा पनि गइरहेका छौँ. यो अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ त भन्दा चाहिँ यो ग्याप हटाउनको लागि जानकारी छैन मान्यजीवहरूलाई, कतिपयलाई जानकारी भावना हुँदा हुँदै जानकारी नभएको पनि हुनसक्छ. एउटा कम्तीमा पनि चाहिँ जो व्यक्ति चाहिँ अहिले चाहिँ सम्भावित आफूलाई चाहिँ उम्मेदवारको रूपमा चाहिँ प्रस्तुत गरिरहनु भएको छ, सिएनआईले हुनसक्छ, इभन सिसिआईले हुनसक्छ, शैक्षिक सरकार समूहले हुनसक्छ, सहकारी सरकार, प्रत्येकको चाहिँ टोला टोलामा चाहिँ चौका चौकामा चाहिँ चौतारा चौतारामा चाहिँ डायलग गर्नु पऱ्यो. हाम्रो आवश्यकता यो हो, तैँ गयो भनेदेखि यो कुराको लागि चाहिँ पहल कदमी कसरी गर्न सक्छस्, आखिर त्यो जितेको मान्यले आफैले काम गर्ने होइन, उसले त मात्रै एउटा प्रणाली निर्माण गर्नको लागि चाहिँ
जसै जसै जनताले असारभन्दा अगाडि नै पिच होस् भन्ने चाहन्छ, जनताले चाहने त्यो, तर त्यो असारभन्दा अगाडि नै पिच हुनाले त केही यहाँ हाम्रा संरचनामा परिवर्तन, कार्यप्रणालीमा परिवर्तन, नीतिगत कुरामा परिवर्तन गर्नुपर्ने होला. त्यो गर्ने त्यो सांसद हो होइन, तर त्यो सांसद नै अब ज्ञान भएको छैन भने त्यो जनताले कस्तो मान्छे चाहिँ कसरी,
पहिला चाहिँ मैले त के भन्नु, त्यस्तो जनताले चाहिँ के गर्नु पर्यो त भन्दा चाहिँ तैँले के गर्छस्, तेरो दृष्टिकोण के हो, हाम्रो यो आवश्यकता यो छ भनेर जनतालाई पनि हामीले कमन सेवाग्राहीको रूपमा मात्रै नल्याउँ, ऊ लगानीकर्ताहरूलाई पनि ल्याउँ, सहकारी अभियानकर्तालाई पनि ल्याउँ, सामुदायिक अभियन्तालाई पनि ल्याउँ, सबै क्षेत्रकोलाई लिनुपर्छ. उहाँहरूले यो आफ्नो क्षेत्रबाट चाहिँ मागलाई चाहिँ पहिला चाहिँ उठाउनु सक्नु पऱ्यो, र तेरो दृष्टिकोण के हो, तँ के गर्न सक्छस् जस्तो मैले अहिले एउटा सानो उदाहरण दिन्छु, अमेरिकामा चाहिँ समाजवादको चाहिँ अहिलेको चाहिँ राष्ट्रपतिको चुनावमा चाहिँ समाजवादको कुराहरू आइसकेपछि प्राइमेरीमा चाहिँ बाइडेनसँगको प्राइमेरीमा उहाँ हार्नुभयो, एउटा चाहिँ यन्ड्रु यङ भन्ने मान्छेले चाहिँ उहाँले युबिआई भन्नु युनिभर्सल बेसिक इन्कम चाहिँ प्रत्येक अमेरिकनको चाहिँ अबको समाजवादको एजेन्डा यो हुनुपर्छ, त्यो लेभलमा हामी पुगेका छैनौँ। हामीले के गर्नु, प्रत्येक छोराछोरीले रोजगारी पाएको हुनुसक्छ, प्रत्येक छोराछोरीले चाहिँ शिक्षा पाएको हुनसक्छ, हामी बिमारी हुँदाखेरि प्रत्येकले चाहिँ उपचार पाएको हुनुपर्छ, अहिले डेङ्गुको यत्रो समस्या छ, कोभिडको समस्या हो, यस्तो कुराबाट चाहिँ व्यावहारिक आफ्नो दैनिकीलाई सम्बोधन गर्ने कुराहरू चाहिँ प्रत्यक्ष रूपमा उहाँहरूले उ गर्नु पर्यो। संसद अथवा त्यो पोलिटिकल प्रोसेस भनेको चाहिँ त्यो प्रतिनिधित्वको प्लेटफर्म हो, त्यो प्रतिनिधि उसले बहस गर्दाखेरि, भोलि बोल्दाखेरि, भाषण गर्दाखेरि चाहिँ, मतदान गर्दाखेरि चाहिँ, अथवा संविधान समितिमा चाहिँ छलफल गर्दाखेरि चाहिँ, त्यो कुराहरू चाहिँ उसले चाहिँ जनताको भावनालाई त्यहाँ राख्न सक्ने सहित उसले बनाओस्। त्यो बनाइसके पछाडि चाहिँ त्यसको चाहिँ म चाहिँ के भन्छु त भन्दा चाहिँ पब्लिक मिडियाहरू तेस्रो आँखाहरूले उहाँहरूले के कुराहरू बोल्यो भनेर चाहिँ जनताको हामीले चाहिँ भोट दिए तापनि त्यो भोट के को लागि हो त भन्दा चाहिँ पाँच वर्षको लागि होइन। अहिलेको चाहिँ डेमोक्रेसी भनेको प्राविधिक डेमोक्रेसी होइन, त्यस कारणले कानुनी डेमोक्रेसी, राजनीतिक डेमोक्रेसी होइन, हामीले सोसियल डेमोक्रेसी, इकोनोमिक डेमोक्रेसी खोजिरहेका छौँ। यो अवस्थामा चाहिँ उसले के कुरा हाम्रो भावना चाहिँ त्यहाँ राख्न सक्यो सकेन भन्ने कुरा चाहिँ तेस्रो आँखाले पनि चाहिँ त्यही निर्वाचकलाई, त्यही चाहिँ निजी क्षेत्रलाई उसलाई राख्न सक्नुपर्छ, त्यही मिडियालाई, आम संसारलाई राख्न सक्ने कुराहरू भइसकेपछि उसका भावनाहरू परिचालित हुन्छन्। त्यो परिचालित भइसकेपछि एउटा प्रणालीले काम गर्न खोज्छ। र म फेरि पनि जोड दिएर चाहिँ आम श्रोताहरूलाई के भन्न चाहन्छु त भन्दा चाहिँ अब जित्दिन सांसदज्यूहरूले प्रदेशसभाको होस् कि सङ्घीय सभाको होस् कि उहाँहरूले चाहिँ बनाउनु पर्ने कानुनहरू चाहिँ विवेकशील भएर सबै स्टेक होल्डर्ससँग कन्सल्ट गरेर छिटोभन्दा छिटो बनाइदिनु पर्यो, किनभने हामीले चाहिँ 72 संविधान लिएर आयौँ, 7 त हामीले त्यतिको गुमाइसक्यौँ।
त्यो जनताले त्यो सोध्नु
र त्यो जनताले त्यो सोध्नु पर्यो र जो जो मन्त्री हुनु जानुभएको चाहिँ पदाधिकारी हुनुहुन्छ, जो जो मन्त्री हुनुहुन्छ उहाँहरूले संसदले बनाइदिएको त्यो आफै संलग्न बनाएको कानुनलाई चाहिँ निर्मम रूपमा कार्यान्वयन गर्ने, विवेकशील रूपमा नीति बनाउने, कानुन बनाउने र त्यसको कठोर रूपमा कार्यान्वयन गर्न सक्ने, यो दुईवटा कुराहरू भयो भनेदेखि चाहिँ मलाई लाग्छ हामीले समृद्धिको यात्रामा धेरै गुमाउनु पर्दैन। होइन भनेदेखि हामी दोस्रो लहर त विकासको गुमायौँ, तेस्रो लहर पनि गुमायौँ भनेदेखि हाम्रो जेनेरेसन गुम्छ
हुन्छ। अब म फेरि आएँ यहाँसँग, अब अहिले हाम्रो औद्योगिक क्षेत्रमा लगानीको अवस्था त्यति राम्रो छैन, वैदेशिक लगानीको अवस्था पनि त्यति राम्रो छैन, वा आर्थिक सूचाङ्कहरू केही अलिकति सुधार भए पनि तर माहौल अझै सुध्रिसकेको छैन। अब हामीले अब यताभोलि पोलिटिकल म्यानिफेस्टोहरू, सरकारका नीति कार्यक्रम, राष्ट्रिय योजना सबै हामी 2030 $2,500-$3,500 प्रति व्यक्ति आय भएको होइन, एउटा चाहिँ मुलुक जहाँ चाहिँ उद्यमशील जनसङ्ख्या भएको मुलुक भन्ने कुरा गर्छौँ, र अब हामीसँग विकास गर्ने समय पनि छैन, करिब करिब 20-22 हामीले विकास गर्न सक्नुपर्छ, नत्र हाम्रो जनसङ्ख्या चाहिँ बुढ्यौलीतिर लाग्छ विकास नगरिकन। अब यावत लक्ष्यहरू पनि छन्, यावत समस्या पनि छन्, अब त्यो सांसद चाहिँ अहिले आउने सांसदले 5 चिज गरिदिनु पऱ्यो जसले गर्दाखेरि हामी उद्योग व्यवसायीहरूले चाहिँ अलिकति पहिलेभन्दा राम्रो गर्छौँ, रोजगारी सिर्जना गर्छौँ, त्यस्तो केही छ 5-7 पोइन्टहरू, ताकि जनताले आफ्नो जनप्रतिनिधिलाई सोध्छन् तपाईँ यो गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर।
अहिले सबभन्दा ठुलो त के छ, अहिले भइरहेको कानुनमा गर्नुपर्ने सुधार र अरू व्यवसायहरूको लागि चाहिने कानुन,
जस्तै सुधारहरू के गर्नु,
सुधारहरूको हामीले लिस्टै बनाएका छौँ,
उदाहरणको लागि
व्यवसाय दर्ता गर्ने र काम गर्नलाई सजिलो हुनु पर्यो, खारिज गरिदिनु भएन, त्यसमा जुन लाग्ने जरिमानाहरू कम गरिदिनलाई त्यो सजिलैसँग हुन्थ्यो। अहिले त के अरे सङ्घीयले बनाएको कानुन त्यही कपी गरेर प्रदेशले बनाउने, अनि सङ्घीयले चेन्ज गरेपछि प्रदेशले चेन्ज गर्नलाई महाभारत फेरि भनेपछि यस्तो हुनु भएन,
एउटा
खारेज इन्ट्री एक्जिट र बस्नलाई सजिलो हुनु पर्यो, ठुलो सानो जम्मै कानुन व्यवसायहरू हेर्नुहोस् है। सेकेन्डमा भनेको करको डरहरूलाई कम गर्नु पर्यो र सरल तरिकाले कर तिर्नु पाउनु पर्यो,
कर तिर्नलाई घुसाउनु पर्ने अवस्था गर्नु भएको,
कर एकचोटि तपाईँ अघि भन्नुभएको छ एकचोटि मेरो टेबलमा त्यो फाइल आओस् भन्ने सोचले कानुन बन्नु भएन, त्यो कुरो बुझ्नु पर्यो। मैले थाहा छैन बजेटमा 1 चेन्ज गरेपछि अर्थमन्त्री राजीनामा गर्नुपर्छ भनेपछि त्यो बजेट संसदमा छलफलको त औचित्यै रहेन, त्यस्तै हो भनेदेखि अनि त किन त्यो महिनौ दिन भट्टा खुवाएर संसदहरूलाई कराउन दिने, अब त्यस्तै कानुन पनि कर्मचारीहरूले कानुन ड्राफ्ट गर्छ या त कानुन व्यवसायहरूले कानुन ड्राफ्ट गर्दोरहेछ सर्टेन चाहिने उहाँहरूले पैसा दिएरै कानुन बनाउनु लाउने रहेछ भने त्यो कानुन सांसदहरूलाई पेस गरेपछि रिलेटेड मानिसहरूसँग छलफल गराएर त्यसमा भएको कारण योग्य अयोग्य कुराहरू छन् भने हटाउनु पर्यो त्यो भएपछि हुन्छ अर्को कुरो के त भन्दा उहाँहरूले व्यवसायीहरूसँग पनि जनतासँग पनि अहिले त उहाँहरूले अपेक्षा छ अहिले बोल्दाखेरि जे पनि गर्छु भन्छ मलाई अब सर्व जो भोटर्सहरू हामी सबै छन् हामीले सोच्नुपर्ने कुरा के उहाँहरूको अहिलेको चर्का भाषणहरू अर्को पार्टीको विरुद्धको कुराहरू मात्र सुनेर हामी चाहिँ नि अब भोट नदिउँ अब भोट भनेको त जसले यथास्थिति वस्तु बुझ्या छ यो कुरा बुझाउन सक्छ र भोटरहरूसँग सल्लाह गरेर उहाँहरूले अहिले भोलिको दिनमा काम गर्नु पर्यो अब विकासको निर्माण अहिले के छ प्रत्येक जिल्लामा उहाँहरूले म गर्छु 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 भनेर जितिन्छ भोलि उहाँ मन्त्री भएन अब के गर्न सक्ने मैले भनेको छु भनेपछि सक्यो पाँच वर्ष जनतालाई त त्यो अब के गर्ने हो भन्छ चुप लाएर बस्छ त्यस्तो हुनु भएन अहिले आर्थिक विकासको लागि हामीले धेरै कुरा खोजेको छैन अलिकति सहज वातावरण बनाइदिनु पर्यो हामीले अहिले ब्याङ्कको यहाँ लागत बढी छ हामीले अरू भने होइन लागत हामी बढी भएपछि प्रतिस्पर्धी क्षमता हाम्रो कम भयो कि त बोर्डरबाट अहिले त उत्तर दक्षिण दुबईतिर त्यो पूर्व पश्चिम खुल्ला छ त्यो खुल्लालाई आर्थिक रूपमा त्यसलाई कि त सरकारले बन्द गर्न सक्नु पर्यो आर्थिक रूपमा त्यो जुन बोर्डरहरूलाई चाहिँ नि सिल गर्न सक्नु पर्यो होइन भनेदेखि त नेपालको अहिले
भन्नाले अवैध रूपमा जुन बोर्डरबाट सामान चारैतिरबाट आएको छ त्यसलाई बन्द
अहिले कस्तो छ सर मैले लाग्यो गलत काम गर्नलाई सजिलो छ सही काम गरेर काम गर्नलाई गाह्रो छ र हामीले भनेको नीति ठिक हो भने पनि त्यो कार्यान्वयन हुनलाई चाहिँ नि यति प्रोसेस छ कि त्यो कार्यान्वयन हुँदैन हो भन्छ नीति निर्माताहरू अब अहिले हेर्नुहोस् वस्तु आयात गर्नलाई रोक लगाएको छ वस्तु आयात गर्नलाई रोक लगाउनलाई हामीसँग सोझ्या छैन वस्तु आयात गर्ने रोक कस्तो लगाउनु पर्यो त भन्दा यो अब उद्योग नेपालमै बनाउने हो बाहिरबाट ल्याउनु भएन हामी सहयोग गर्छौँ तपाईँहरूले यो इम्पोर्ट गर्ने बन्द गर्नु पर्यो बिस्तारै भनेर अहिलेदेखि प्लान गरिदियो भने एउटा मात्र नीति गर्दै हुन्छ उद्योगको लागि देशभित्र सामान कुनैले पनि बनाउन खोज्यो भनेदेखि त्यसमा लाग्ने करको दर टोटल करको दर आयातमा लाग्ने करभन्दा हामी कम गर्दिन कुनै पनि पार्टी आए पनि यो नीतिगत रूपमा परिवर्तन हुँदैन भन्ने ग्यारेन्टी जम्मै पार्टी गरेर बसोस् लगानीको प्रब्लम हुँदैन अहिले यिनले बुटोलमा एकजनाले बेल्चा उद्योग खोल्यो हेर्नुहोस् है त्यसको र मेटेरियल मगाउनलाई उसलाई 35% भन्सार हेर्नुहोस् है त्यो सामान नेपालमा आयात गर्यो भने 5% भन्सार अब भन्नुहोस् त्यो उद्योग कि त सरकारले दर्ता गर्नुभन्दा अगाडि दर्ता नगर यो फिजिबल छैन भन्नु पर्यो फिजिबिलिटी त हेरे हो सरकारले
भन्नाले जुन नीतिगत डिस्प्यारिटी छ अथवा नीतिगत जुन देशको आयात प्रतिस्थापनको भाषण चाहिँ
बोल्दैन आयात प्रतिस्थापन भनेको छ हामीले पनि भनेको छौँ हामीले पनि नेट 2030 आयात प्रतिस्थापन गर्न सकिन्छ वर्ल्ड ब्याङ्कले भनेको छ अहिले 1 खरब एक्सपोर्ट 10 खरब गर्न सकिन्छ भनेको छ त कसरी त भन्दाखेरि केही त गर्नु पर्यो नगरिकन त हुने होइन सरकारले यहाँ 13% भाट गरेका छ भारतमा कम छ हामीले भनेको दण्डको कालमा 13 गऱ्यो अहिले अलिकति घटाइदेऊ जनतालाई पनि पर्चेस गर्ने क्यापेसिटी बढ्छ हो भन्छ तर गर्दैन किन त भन्दा इन्डियामा कुनै सामानको भाट उनीहरूको बोर्डर छ कुनै बढी छ कुनै कति छ नेपालमा बढी छ मुख्य करकै माध्यमले गर्दाखेरि लागतको कारणले गर्दाखेरि अब हाम्रो अहिले लेबरको कुरा गर्नुभयो नेपालको लेबरहरूले अब यो लामो बस जान्छ लेबरहरूले यदि 10 लाखको हामीले सामान नेपालमा बनाउने हो भनेदेखि बाहिरकोले बनायो भनेदेखि 1 लाख रुपियाँ खर्च हुन्छ ज्याला भनेदेखि नेपालीले त्यही सामान बनाउन 2 लाख खर्च हुन्छ भनेदेखि व्यवसायले के गरोस् भन्ने चाहनुहुन्छ हेर्नुहोस् अन्त यहाँको लेबर बाहिर जाने भयो बाहिर फेरि काम गर्छन् भन्छन् कमाएर ल्याउँछन् अब बाहिरकोहरू आएर यहाँ काम गर्छन् उनीहरू काम गरेको सिप छ उनीहरूले कममा सस्तोमा काम गर्न सक्छ
समग्रमा जुन
अब ब्याजको दर हेर्यो भने त्यस्तै छ ब्याज नेपालमा बढ्दै गइरहेछ अब हामी के गर्ने हिजो हेर्नुहोस् हिजो 5% जनतालाई पनि घर घरमा आएर ब्याङ्कले लोन दिएको थियो अब अहिले राष्ट्र ब्याङ्कको नीतिले ब्याज बढा भनेपछि त्यसले कसरी बढाउँछ आज घर एउटा किन्नको लागि एउटा साधारण व्यक्तिले लोन लिएको थियो 8% 7% अहिले त्यो 14% पुऱ्याइदिएको छ के भनेको छ त भन्दाखेरि तपाईँको अब हिजो 10 वर्षमा कर चुक्ता हुने अहिले 25 वर्षमा मात्रै चुक्ता हुने भनिदिएपछि त्यो मान्छे के गरेर खाओस् यो नीतिलाई त सरकारले एउटा चाहिँ नि कन्ट्रोल गर्नलाई अस्ति कमिटी बनायो अर्थ मन्त्रालयमा कमिटीले के जवाब दियो त भन्दाखेरि तपाईँको गोलमलोट प्रतिवेदन दिया छ, यस्तो कार्य दिशा दिया छ अर्थमन्त्रीले, ब्याज कसरी घटाउने भनेर, अनि के भन्छ अध्ययन गरेर छलफल गर्ने भनेको छ, तुरुन्तै काम गर्नुपर्ने काम छ, त्यस्तोकोले हामीलाई समस्या पारेको छ।
उनीहरूले यो किसिमको जुन तपाईँहरूका समस्या छन् समग्र
भने
यो चाहिँ जनताले थाहा पायो भने त्यो सम्बोधन गर्ने सांसद
सांसद चाहियो। त्यस कारण जनताहरूले सांसदहरूसँग सानो रूपमा ठुलो रूपमा त्यो मञ्चमा चर्को भाषण दिएको आधारमा ताली बजाएर भोट दिनु भएन। मैले त लाग्छ सानो ग्रुपमा हामीलाई हाम्रो आम्दानी बढाउनुको लागि तिमीले के गर्न सक्छ।
अब यो पुरानो अनुभवी ल्याउँदा ठिक होला कि नयाँ ल्याउँदा ठिक होला यो हेर्दा?
अनुभवीको त अब संसारभरिमा के छ थाहा छैन, हेर्नुहोस् है, अब एकचोटि आइसकेपछि जनताले रिजेक्ट गर्यो या जनताले रिजाउन सकेन, मेजोरिटीले उसलाई बहिष्कार गर्यो या जित्न सकेन भने फेरि आउनै नपाउनु हो, फेरि पार्टीले टिकट दिनुपर्ने अचम्म छ, अब 10 चोटि पनि 7 चोटि पनि जिन्दगीहरू पनि आइरहनु पर्ने, म 2 वर्ष बसेर यो त राजनीतिलाई व्यवसाय बनाउनु भएन।
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ, हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ, हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ।
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड, समृद्ध नेपालको लागि।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, किनकि यसमा सबै छ।
यो त राजनीतिलाई व्यवसाय बनाउनु भएन, राजनीतिलाई चाहिँ त सेवाभाव भनेपछि भन्नुहुन्छ उहाँहरू, आएपछि चाहिँ तपाईँको म 5 वर्षमा यति काम गरेर जान्छु भनेर
काम नगर्नेलाई चाहिँ उहाँहरूले सजाय दिनु पर्यो निर्वाचनमा। वास्तवमा त्यही अर्कोलाई ल्याउनु
गर्नु।
अब म फेरि यता गोपीनाथ मैनालीज्यू, अहिले अलिकति उहाँहरूले कुरा पनि के छन्, यो कर्मचारीले नै ड्राफ्ट गरिदिन्छन् यो नीति, अनि सांसदहरूले पढ्दैनन् यो विधेयक सिधेक, यो यसरी पास हुन्छ भन्छौँ, तर त्यसो हुँदाखेरि कर्मचारीको पनि त क्षमता देखिन नि त्यो हिसाबले।
होइन, क्षमता त यो त हामी यही सोसाइटल सिस्टमका छौँ, सामाजिक परिवेशका छौँ, देखिएन। मैले अघि नै भनिने, हामीसँग चाहिँ सकारात्मक संवेदनाहरू छैन, अनुभवहरूलाई हामीले प्रिजर्भ गरेर राख्दैनौँ त्यो कारणले गर्दा। अनि अर्को अलिकति चाहिँ राम्रो कामहरू गर्ने कर्मचारीलाई हामीले स्टेबल रूपमा राख्दा पनि राख्दैनौँ, होइन। अनि त्यो ट्रेड युनियनहरूको हाबी छ कर्मचारी तन्त्रभित्रमा, त्यसले गर्दाखेरि उसले टाइम बाई गर्ने कुराहरू गर्छ। मैले चाहिँ के भन्छु त भन्दाखेरि चाहिँ नीति जुनसुकै देशमा पनि नीति ड्राफ्ट गर्ने भनेको नीतिको नीतिग्राहीहरू होइन, उहाँहरूसँग छलफल गरेर एजेन्डा सेटिङ पोलिटिकल सेक्टरबाट गर्ने हो। एजेन्डा सेटिङ पोलिटिकल सेक्टरबाट गरिसकेपछि त्यसलाई चाहिँ राज्य प्रक्रियामा ढाल्ने काम चाहिँ कसले गर्छ त? कर्मचारी तन्त्रले गर्छ। कर्मचारी तन्त्र भनेको प्रोसेस हो, त्यो प्रोसेसमा गरिसकेपछि त्यो बेलामा हामीले चाहिँ के गर्छौँ त भन्दा चाहिँ गर्नुपर्छ त भन्दा चाहिँ विभिन्न स्टेक होल्डर जसलाई पोलिसी नीतिग्राही भन्छौँ, पोलिसी बेनिफिसियरी, त्यो नीतिग्राहीहरूलाई राखेर यो चाहिँ बुधामा, जस्तो अहिले दिनेश सरले चाहिँ लगानी मैत्री वातावरणको कुरा गर्नुभयो, लगानीको लागि यहाँ समस्या छ, त्यो तत्काल सम्बोधन गर्ने गरी चाहिँ उहाँहरूसँग चाहिँ छलफल गरेर राख्नुपर्छ। त्यो गर्नेको लागि चाहिँ कर्मचारी तन्त्रसँग क्षमता छैन मैले भन्दिनँ, कर्मचारीसँग क्षमता छ होइन, तर त्यो क्षमतालाई चाहिँ प्रयोग गर्न नदिँदाखेरि पनि, त्यो क्षमता गर्ने प्रणाली नहुँदाखेरि पनि, अनि के हुन्छ त भन्दाखेरि चाहिँ अलिकति कम क्षमता भएको कर्मचारीहरूलाई चाहिँ प्रयोग गर्ने, जसले गर्दाखेरि चाहिँ नीति त्यो लक्षित समूहलाई चाहिँ बाई गरिदिने। अनि अहिले भनौँ न, आसेपासे अर्थतन्त्र विकास भइरहेछ नेपालमा होइन, अहिले भनौँ न व्यवसायहरू पनि सांसद हुनुभएको छ, व्यवसायहरू मन्त्री हुनुभएको छ, स्वास्थ्य व्यवसाय मन्त्री हुनुभएको छ, शिक्षा व्यवसाय मन्त्री हुनुभएको छ, त्यही सम्बन्धी नीति फेल भएको छ। किन त्यो फेल भएको छ त? त्यो नीति जन्मेकै दिन लागु हुँदैन, डेड एन्ड अराइभल भन्छौँ हामी, जन्मेकै दिन त्यो चाहिँ मरिसकेको हुन्छ। यस्तो किन हुन्छ त भन्दा चाहिँ नीति भनेको औपचारिकता होइन, नीति भनेको नतिजा हो। यो किसिमको सोच राख्न सक्ने कर्मचारी तन्त्र पनि चाहियो र त्यसलाई चाहिँ सक्षमताका साथ चाहिँ संसदमा लगेर दर्ता गर्ने, त्यसको रेगुलेसन गर्ने, त्यस अनुसार कार्यान्वयन भयो कि भन्ने विभिन्न माइलस्टोनमा हेर्न सक्ने समिति प्रणाली र त्यहाँभित्रको समिति समितिहरू र संवैधानिक अङ्गहरू, यो कुराहरूलाई चाहिँ संवैधानिक अङ्ग भनेको त संसदको समितिको आँखाहरू हुन्थेनहरू, कानहरू हुन्थेनहरू, सुँग्ने, हेर्ने र संसदलाई प्राविधिक रूपमा सहयोग गर्ने। भनिसकेपछि हामीसँग त्यो संरचना छ, त्यो संरचनाभित्र चाहिँ त्यसलाई चाहिँ त्यो सुसुप्त भएको चाहिँ क्षमता जुन लुकेर बसेको क्षमता छ त्यसलाई उजागर गर्ने व्यक्ति चाहियो। त्यसको सुरुवात चाहिँ कहाँबाट हुनुपर्छ त भन्दा सक्षम नेताहरू चाहियो, सक्षम हाम्रो
जसलाई जनताले छान्दैछ,
राइट, जसलाई जनताले छान्दैछ। दुईवटा जनतालाई, आम जनताले दुईवटा कुरा हेरिदियोस् भन्छु मैले, जनप्रतिनिधि छान्दाखेरि उसले के हेर्छ त, एउटा चाहिँ सक्षमता हेरिदियोस् र अर्को के हेर्दियो त, उसको इमान्दारिता हेरिदियोस्। दुईवटा कुरा हेरिदियोस्, इमान्दारिता र सक्षमतामा दुईवटामा कम्प्रोमाइज गर्नु पऱ्यो भने इमान्दारलाई हेरोस् उसले, सक्षमलाई नहेरोस्। सक्षम बेइमान भने त बिगारिदिइहाल्छ नि त, अहिलेसम्म हामीले भोगेको त त्यही त हो नि त। त्यस कारणले गर्दाखेरि चाहिँ यो कुराहरू जनताले एसेस बितेर जनतासँग चोइसेसहरू साह्रै कम छ, फेरि जनताहरू विकल्पविहीन भएर गइरहेका छन्। हामी जहिले पनि त्यही अनुहारहरू, पोलिटिकल पार्टीहरूले त्यही अनुहारलाई क्यान्डिडेट बनाउँछ, विकल्पविहीन भएको हुनाले उनीहरूमा भग्नासा फ्रस्ट्रेसन पनि डेभलप भएको छ, होइन? यो फ्रस्ट्रेसन डेभलप भयो र यो लामो समयसम्म फ्रस्ट्रेसन डेभलप भयो भने के हुन्छ त, यसले शासकीय प्रणालीमाथि हान्छ, अथवा तिमी वैध छैनौ भन्छ, तिमीले चाहिँ त्यस्तो किसिमको चाहिँ एउटा चाहिँ कुण्ठा जाग्न हामीले दिनु हुँदैन। अहिलेको चाहिँ मुद्दा भनेको जसले जे भने तापनि, सुशासन भनौँ कि आर्थिक वृद्धि भनेको जे भनौँ पनि, अहिलेको मुद्दा भनेको के त, हामी 1,59,57,000 व्यक्ति आर्थिक रूपमा सक्रिय जनसङ्ख्या छ नेपालमा, त्यसले खोजेको रोजगारी हो, काम खोजेको हो, अरू केही पनि होइन। म काम गरेर मेरो आवश्यकता पुरा गर्छु भनेको हो। यो वातावरण बनाउन सक्ने क्यान्डिडेटहरू चाहियो र उनीहरूले चाहिँ आफू जितिसकेपछि त्यो बाचा पुरा गर्न पर्यो र निजी क्षेत्र मोबिलाइज गर्न पर्यो। अहिले के भएको छ त भन्दा चाहिँ सरकारको चाहिँ इकोनोमीमा साइज भनेको 39% र 5.5% चाहिँ सहकारीको र बाँकी 55 समथिङ चाहिँ निजी क्षेत्रको। निजी क्षेत्र र सहकारी अथवा सामुदायिक क्षेत्र जहिले पनि आउट अफ लुप छ, त्यो आउट अफ लुप उहाँहरूले यहाँ हुनै दिनु भएन
भन्नाले निजी क्षेत्र मैत्री पनि सांसदहरू हुनु पर्यो। धन्यवाद
हजुर
गोपीनाथ मैनालीज्यूलाई। अब म फेरि अन्तिममा एउटा प्रश्न दिनेशजीसँग आउँछु। अहिले कतिको दबाब छ यो चुनावको चन्दाको लागि?
अहिले चुनावको
निर्वाचनको आचार संहिता त तपाईँले चेकबाट,
आस्थाको हिसाबमा अब सबैलाई फोनहरू आउने, ऊहरू आउनेहरू त भइरहन्छन्। आस्थाको आधारमा त अब सबैले दिन त छुटै छन्, दिन सकिन्छ। तर मलाई लाग्छ पहिले पहिले जस्तो अब चन्दा आतङ्कै जस्तो प्रेसरै जस्तो चाहिँ अहिले छैन, त्यस्तो अनुभव छैन। अब स्वेच्छाले चाहिँ नि दिन्छन्, तर व्यवसायहरूको अहिलेको हालत के छ त भन्दा त्यो दिन सक्ने अवस्था पनि छैन, किन तरलताको अभाव छ, सामानको भाउ हिजोभन्दा धेरै बढिसकेको छ, पैसाको रिक्वायरमेन्ट बढी छ, बैङ्कले दिनेवाला छैन, हिजोकै मात्र काम गर्न आज पैसा बढी छ। त्यसैले तपाईँले यो भन्नुभएको हो, सबैको कुराहरू आइरहेछन्, चिनाजाने व्यवसायहरू पनि अहिले करिब करिब विगतमा भन्दा धेरै व्यवसायहरूले पनि राजनीतिमा प्रवेश गरेका छन्। जिल्लाका साथीहरूको बाध्यता पनि छ, कुनै न कुनै राजनीतिक पार्टीसँग उहाँहरू आबद्ध पनि छ, आस्था पनि हुनु स्वाभाविक हो। भने उहाँहरूले चाहिँ नि अब जुनसुकै आस्थाहरू पनि चिनेको हिसाबले रिक्वेस्ट गर्नु पनि स्वाभाविकै हो। तर चाहिँ नि त्यो दबाब चाहिँ अलिअलि छ,
तर पहिला जस्तो
जबरजस्ती चाहिँ त्यस्तो चाहिँ
छैन। अब म अन्तिम प्रश्न फेरि आएँ, मैले अन्तिम भने धेरै धेरै धन्यवाद दिनेछु। अब उद्योग व्यवसायले अहिले चन्दा दिएका छैनन्, उद्योग व्यवसायको पर्ने धेरै चन्दा दिने माहौलै छैन, तर चुनावमा त खर्च त झन् व्यापक बढ्ने जस्तो चाहिँ कहाँबाट आयो त्यत्रो पैसा?
होइन, उद्योग व्यवसायीहरूले त्यो कुरा भन्न नचाहनु भएको। मेरो व्यवहारिक अनुभव के छ त भन्दा चाहिँ म निर्वाचन आयोगको सचिव हुँदा प्रमुख आयुक्त
होइन,
म हजुरलाई भन्छु यस कुरामा, मैले के भन्छु त भन्दा चाहिँ तपाईँहरू 25,000 बढी चाहिँ फर्मल रूपबाट दिनु, बैङ्किङ पेन्सनबाट दिनु, यसो गर्नु उसो गर्नु भनेर चाहिँ भन्यो, एग्री त गर्नु हो, तर त्यो होइन। त्यस कारणले गर्दा म के भन्छु त भन्दा उहाँहरूले त्यो औपचारिक रूपमा नभन्नु भएको हो। म त के भन्छु त, अहिले तरलताको अभाव छ भन्नु, चुनाव पछाडि इन्फ्लेसन पनि चुनावको अर्थतन्त्रले यति बढाउँछ प्रत्येक, अहिले त हजुरहरूलाई मैले के भन्छु त भन्दा चाहिँ त्यो गाडी प्रयोग गर्नको लागि, क्यान्डिडेटहरू प्रचारकहरू गर्नको लागि मात्रै पनि चाहिँ फेक क्यान्डिडेटहरू उठाइएको छ। यो अवस्थामा चाहिँ ठुलो रूपमा चाहिँ
कहाँबाट आउँछ त,
ए त्यही उहाँहरूले व्यक्तिगत रूपमा चाहिँ यसको चाहिँ पछि व्यक्तिगत रूपमा उहाँहरूले ऋण काट्नु होला होइन, र उद्योग व्यवसाय अन्तत त्यो उपभोक्ताको मारमा जान्छ, उपभोक्ताले नै, हामीले नै तिर्ने हो, हजुर मैले तिर्ने हो। अहिले दिनेश सर भन्नुभयो नि, उहाँ त वारिस मात्रै तिर्ने हो, डाक्टर गोविन्द पोखरेलले तिर्ने हो, त्यो त गोपी मैनालले तिर्ने हो त्यो ऊ चाहिँ कर, किनभने उहाँ त हामीबाट उठाएर लगिदिने मान्छे त हो नि उहाँ।
होइन भन्नाले नाफा कमाएरै चिर्ने हो चिने भयो भने तपाईँहरूले नाफा कमाउने त फेरि वस्तु र सेवाबाटै हो के भन्न खोज्नु भएको छ
त्यसको एउटै मात्र कुरा मैले भन्न खोजेँ हेर्नु सबैले बुझिदिनुपर्ने राजनीतिक नेताहरूले पनि जनताले पनि बुझिदिनुपर्ने तपाईँलाई एक रुपियाँ खर्च गरे पनि तपाईँले एक रुपियाँ घुस खाए पनि तपाईँको भोलिको मूल्य वृद्धि एक रुपियाँले बढ्छ
बढ्छ
यो कुरो चाहिँ अर्थशास्त्रकै नियम हो त्यस कारणले तपाईँले अहिले जस्तो नेताहरूले अहिले जसरी टेन्डर गरेर पदहरू जसरी भर्ना गरेका छन् भन्छन् सुन्नमा आएको हेर्नुहोस् है त्यो जम्मै पैसा लिएको त देख्छ उहाँहरूले हेर्नु नेताहरूले पनि नेताहरू मैले अघि भने नि नेता भनेको के त भन्दाखेरि 20 वर्षको देशलाई कहाँ लाने भनेको हो कार्यकर्ता मात्रै जन्मिया छ किन भन्दा उनीहरू आज जितेपछि भोलि म कसरी जित्छु भनेर सोच्नेहरू मात्रै नेपालमा भइदियो
मतदाताले पैसा लिएर भोट दिनु भनेको आफैलाई महँगी बढाउनु हस् आजको छलफलमा हामीले नेपाल सरकारका पूर्व सचिव र नीति विश्लेषक गोपीनाथ मैनाली र उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठजीलाई बोलायौँ यहाँहरू आइदिनु भयो र आज हामीले आगामी मङ्सिर 4 गते कस्तो जनप्रतिनिधि छान्ने र उहाँहरूको भूमिका के हुन्छ भन्ने बारेमा बहस गऱ्यौँ आजको कार्यक्रममा यहाँहरूलाई बिदा गर्दै म यो कार्यक्रमबाट बिदा चाहन्छु धन्यवाद नमस्कार